नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी राजनीतिका दुई विपरीत ध्रुव जस्ता देखिएका एमाले र मधेसी दलबीच शुरू भएको संवादबारे छलफल गर्दैछौ। डेढ वर्ष अघि संविधान जारी हुनुभन्दा पहिलेदेखि नै दुई विपरीत ध्रुवमा रहेका एमाले र मधेसी दलबीच पछिल्लो समय संवाद शुरू भएको छ। संविधान जारी देखिने परस्पर विरोधी कित्तामा उभिएका दुई पक्षबीच थालिएको संवादले राजनैतिक गतिरोध अन्त्य हुने आशा देखिएको छ। मधेस केन्द्रित दलले विरोध गर्दा गर्दै पनि संविधान जारी गर्नुपर्छ भन्ने अग्रपंक्तिमा एमाले थियो। एमालेको यही अडानबाट बढ़ी नै चिडिएका मधेसी दलभित्र अझै पनि एमालेको नाम सुन्न नपरोस् भन्नेहरूको कमी छैन। अर्कोतर्फ एमालेभित्र पनि मधेसी दललाई नगर्ने मनोविज्ञान उत्तिकै छ। तर यति हुँदाहुँदै पनि दुवै पक्षका नेताहरूले सम्बन्ध सुधार गर्दै सहयात्राको योजना बनाउन थालेका छन्। दुई पक्षबीच बढ़ेको दूरी घटाउन मध्यम स्तरका नेताहरू सक्रिय हुन थालेका छन्। आजको कार्यक्रममा हामी यही विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत। कार्यक्रमको शुरूमा हामीसँग हुनुहुन्छ एमाले महासचिव ईश्वर पोखरेल।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
मधेसी दलहरूसँग तपाईँहरू पछिल्लो समय चाहिँ एउटा तिक्तता सम्बन्ध रहेको बाहिरबाट देखिन्थ्यो, पछिल्लो समय चाहिँ निकै छलफलमा हुनुहुन्छ भन्ने सुनिन्छ। छलफल कसरी अगाडि बढिरहेछ?
सबभन्दा पहिले त यो तिक्तताको सम्बन्ध थियो भन्ने खालको कुरा होइन। हामीले हाम्रा विचारहरू, हाम्रा दृष्टिकोणहरू, विश्लेषणहरू हामी राख्थ्यौँ, त्यो अहिले पनि हाम्रो त्यो कायमै छ। हामीले कुनै राजनीतिक पक्षसित त सम्बन्ध तिक्त बनाउनु पर्ने जरुरतै छैन, हामी त्यो ठान्दैनौँ। मैले औपचारिकताको लागि मात्रै भने होइन, यो वास्तवमा राजनीतिक संस्कारले पनि दिँदैन र त्यो हाम्रो अहिलेको राष्ट्रिय आवश्यकता पनि होइन त्यो। त्यसकारणले जुनसुकै पक्षसित पनि हामी बसेर संवाद गर्ने, हाम्रा साझा धारणाहरू के हुन् त्यसलाई निश्चित गर्ने, हाम्रा मिल्न नसकेको कुरा के हुन् त्यसलाई पनि एउटा वस्तुनिष्ठ ढङ्गले त्यसको बारेमा पनि बुझाइमा एकरूपता ल्याउने हामी यही मान्यतामा हौँ। अहिले पनि त्यस्तो, हिजो पनि हामी संवादमै थियौँ, संवाद हुन्थ्यो औपचारिक अनौपचारिक, अहिले पनि त्यही छिटफुट रूपमा संवाद भइराखेका छ। हामी अहिले पनि उहाँहरूलाई के भन्छौँ भने हामी सबैले जुनसुकै पार्टीले पनि देशलाई अगाडि राखेर हाम्रो राष्ट्रिय हित, सामाजिक सद्भावको जगमा टिकेको राष्ट्रिय एकताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, संविधानको पक्षमा र हामीले एउटा स्वतन्त्र सार्वभौम मुलुकको हैसियतले, त्यो देशको नागरिकको हैसियतले भूमिका खेल्नुपर्छ भन्ने पक्षमा हामीहरू हुनुपर्छ। हामी जुनसुकै पक्षसित कुरा गर्दा पनि यी आधारभूत कुरामा उभिन्छौँ, यिनै आधारभूत कुरामा उभिएर हामी उहाँहरूसित संवाद गर्छौँ।
तपाईँले यसरी यसो भने तापनि अलिकति देखिँदैखेरि र अनुभूति गर्दा पनि मधेस केन्द्रित दलसँगको एमालेको त्यति राम्रो सम्बन्ध रहन नसकेको त यथार्थ हो। एउटै खालको तिक्ततामा रहन सकिन्न भनेर चाहिँ अब सहकार्यतर्फ हामी बिस्तारै उन्मुख हुन थालेका हौँ।
हामी त सहकार्य सबै यो मुलुकमा राजनीति ढङ्गले कार्यरत सबै पक्षसित हामी सहकार्य गर्ने पक्षमै हुन्छौँ, किनभने हामीले के बुझेछौँ भने हाम्रा मिलनका बिन्दुहरू पनि छन्, हाम्रा बेमेलका विषयहरू पनि छन्। त्यसलाई जे हो जस्ताको तस्तै बुझ्नुपर्छ। मिलनका बिन्दुहरूलाई स्वीकार गर्ने, बेमेलका कुराहरूलाई पनि स्वीकार गर्ने, कामकै क्रममा बेमेलका कुराहरूलाई साँगुर्याउँदै जाने हाम्रो त एटिच्युड यो हो। त्यसकारणले मुलुकभित्र कार्यरत राजनीतिक पक्षहरू सबै पक्षसित बसेर हामीले संवाद गर्ने, हाम्रो सम्बन्धलाई एउटा वस्तुनिष्ठ भएर त्यसलाई चाहिँ अगाडि बढाउने हाम्रो त यो सोच सधैँभरि रहँदै आएको हो।
जस्तै यो विषयमा कुरा गर्दाखेरि चाहिँ टटकार रूपमा दुईवटा कुराहरू आउँछन्, एउटा चाहिँ चुनाव, अर्को चाहिँ संविधान संशोधन। यो दुईवटा विषयलाई दुईवटा ध्रुवमा राखेको, एमाले चुनावको पक्षमा चर्को लबिङ गरिरहेको र संविधान संशोधनको पक्षमा चाहिँ चर्को लबिङ गरेको मोर्चा बीचको अब बीचको बाटोबाट एमाले पनि संविधान संशोधन स्वीकार्ने, मधेसी मोर्चाले पनि चुनाव स्वीकार्ने
कुरालाई गन्जागोल गराएर प्रस्तुत गर्नु मनासिब हुँदैन। म सबैलाई भन्छु, तपाईँ सञ्चारकर्मी साथीहरूलाई पनि भन्छु, राजनीति पक्षका साथीहरूलाई पनि भन्छु, एमाले के बुझ्छ भने संविधान जड दस्तावेज होइन, यो गतिशील दस्तावेज हो। यसको अर्थ के हो भने यो संशोधनीय छ, संशोधन हुन्छ, संशोधन गर्नुपर्छ। तर संशोधन के भन्दा आवश्यकताले संशोधन भन्छ कि भन्दैन, त्यो अनुभवले संशोधन भन्छ कि भन्दैन, औचित्यले त्यसलाई पुष्टि गर्छ कि गर्दैन, यो साधारण संशोधन हो। संशोधनको लागि संशोधन होइन यो पहिलो नीतिगत रूपमा हामी एमालेहरू यसमा प्रष्ट छौँ। एमालेको बारेमा टिप्पणी गर्ने हर कोहीले एमालेको यो धारणालाई जस्ताको तस्तै बुझ्नु जरुरी छ। दोस्रो कुरा, अब अहिले यति बेलाको आवश्यकता के हो? भर्खर हामीले संविधान जारी गर्यौँ, संविधान जारी गरिसकेपछि के असन्तुष्टिहरू रहे रे भनेर संविधान जारी भएको दुई महिना कि तिन महिना बित्दा नबित्दा एउटा संशोधन गऱ्यौँ, अनि त्यसले पनि सम्बोधन त भएन। अब यति बेला त्यो जारी भएको संविधानको आधारमा त्यसलाई कार्यान्वयन गर्न प्रभावकारी ढङ्गले अगाडि बढ्नुपर्छ, निर्वाचनको प्रक्रियामा जानु हो। त निर्वाचनको प्रक्रियामा जानु भनेको संविधानको किटानी व्यवस्था अनुरूप जानु हो, भनेपछि स्थानीय तह, प्रदेशको र केन्द्रीय संसदको निर्वाचन गर्नु हो। यो संविधानलाई कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण काम हुनेछ, यो काम गर्नुपर्ने। तर अब यो काम छोडेर अब संशोधनको एउटा चाहिँ यो बेमौसमको बाजा बजाउने काम भयो। हिजो केपी ओलीको नेतृत्वको सरकारले निर्वाचनको प्रक्रियालाई प्रारम्भ गर्यो र त्यो क्याबिनेटले निर्णय गर्यो र संसदमा समेत पनि प्रस्तुत गर्यो। अब निर्वाचनको प्रक्रियामा जाने भयो भनेर यो कुन कुन शक्तिहरू लागेर त्यो संविधान कार्यान्वयन गर्ने कुराको महत्त्वपूर्ण कडी निर्वाचन जुन थियो, त्यो निर्वाचनलाई टार्ने हिसाबले, त्यसलाई सार्ने हिसाबले, टार्ने हिसाबले जो यो धन्दा सुरु गरियो र त्यसकै परिणाम हो। अहिले पनि हामी के भन्छौँ भने संविधानमा थुप्रै कुरा मिलाउनु पर्ने होलान्, त्यो विथ ड्यु प्रोसेस, संविधानको किटानी व्यवस्था अनुरूप नै त्यसलाई चाहिँ हामीले संशोधन पनि गरौँला। तर यति बेला संविधान कार्यान्वयनको लागि, निर्वाचनको लागि हामीहरू एकताबद्ध भएर जानुपर्छ। त्यसको लागि मिति घोषणा गर्ने पहिलो काम, दोस्रो काम निर्वाचनसित सम्बन्धित कानुनहरू फास्ट ट्र्याकबाट भयो टुङ्ग्याउने कुरा, दोस्रो कुरा टुङ्गिसक्यो अब संसद बन्द छ, कतिपय निर्वाचनसित गाँसिएको अरू कुराहरू बाँकी छन्, र तेस्रो कुरा निर्वाचनलाई चाहिने अरू जे कुराहरू हुन् त्यसमा हामी चाहिँ केन्द्रित हुनुपर्छ। एमालेको जहाँसम्म पोजिसन छ यो काममा सरकारले अगाडि ल्याओस्, हामी बिल्कुल पोजिटिभ ढङ्गले यसमा सहभागी हुन तत्पर छौँ। तर अब यसमा सरकारको कुरा के कुरा के कुरा अनेक, हामीलाई त्यसमा कुनै रुचि छैन, हामी यस ढङ्गले सरकारको कुनैमा जाने, यसलाई गिराउने आदि इत्यादिको पक्षमा पनि छैनौँ। हाम्रो प्रष्ट मत के हो भने निर्वाचन गरेर मात्रै संविधानलाई प्रभाव,
जस्तै अस्ति चाहिँ एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री बीच पनि यो विषयमा छलफल भयो, तपाईँले केन्द्रित गर्न खोज्नुभएको विषयमा, अब के तपाईँहरू आशावादी हुनुहुन्छ त्यो बैठकपछि?
हामी के भन्छौँ भने प्रधानमन्त्रीजीले पटक पटक विभिन्न कुरा गर्नुहुन्छ तर गरेका कुराहरू बिर्सनुहुन्छ वा गरेका कुराहरूप्रति इमान्दारिता देखाउन सक्नुहुन्न, यसबीचमा देखिएको कुरा यही हो। मैले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै टिप्पणी गर्न खोजेको होइन, तर यसबीचमा उहाँका अभिव्यक्तिहरू जसरी अस्थिर ढङ्गले, अविश्वसनीय ढङ्गले बाहिर सार्वजनिक भइरहेका छन् त्यो बडो दुःखद कुरा छ। कहिले के भन्नुहुन्छ त्यसपछि त्यसलाई पालन गर्नुहुन्न, फेरि के भन्नुहुन्छ पालन गर्नुहुन्न, फेरि के भन्नुहुन्छ पालन गर्नुहुन्न, रिपिटेडली यसबीचमा कुराहरू उहाँको भइरहेको छैन। हुन त आम रूपमा उहाँको राजनीति व्यक्तित्वसित यो क्यारेक्टर गाँसिएर आएको छ, तर यसबीचमा त्यो क्यारेक्टर यसरी फास्ट ढङ्गले देखिएको छ कि वास्तवमा सबैलाई खट्काउँदो छ। त्यो मुलुकको प्रधानमन्त्री जस्तो व्यक्ति आज बोल्छ भोलि बदल्छ, फेरि भोलि बोल्छ पर्सि अर्थको कुरा गर्छ, यस्तो दुर्भाग्यपूर्ण स्थिति नहुनुपर्ने हो। निर्वाचनको हकमा पनि अस्ति हाम्रो पार्टी अध्यक्षसित प्रधानमन्त्री पुष्पकमल दाहालजीको संवादमा निर्वाचनको मिति घोषणा गर्छु भनेर भन्नुभएको छ, अब गर्छु भन्नुभएको छ, सकारात्मक कुरा हो। हामीले पनि यो कुरा उहाँलाई बुझाउने कोसिस गऱ्यौँ, उहाँले कति बुझ्नुभयो थाहा छैन, तर म निर्वाचनको मिति घोषणा गर्छु भन्ने सकारात्मक उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ, यसलाई हामी राम्रो भन्छौँ। तर उहाँले भनेअनुसार गरेर देखाउनु पर्यो, गराउनु गरेर देखाउनुहुन्छ साँच्चै सकारात्मक,
विश्वस्त हुन सक्नु भएको छैन,
होइन अहिले भन्नुभएको छ भनेको कुरालाई पोजिटिभ लिएका छौँ, तर जहिलेसम्म कार्यान्वयन गर्नुहुन्न त्यस बेलासम्म कसरी पत्ते हुन्छ? संविधानको किटानी व्यवस्था के भने 2074 साल माघ 7 गतेसम्म चुनाव गरिएन भने यो संसद रहँदैन, एउटा डरलाग्दो संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना हुन्छ। त्यसपछि के हुन्छ अहिले आकलन गर्न सकिँदैन। यो कुनै हाम्रो रहर लहर, एमालेको रहर र लहरले मात्रै होइन, यो संवैधानिक बाध्यता हो। यो संविधान जसलाई जारी गर्न हामी सबै लाग्यौँ, यो संविधानको किटानी व्यवस्था प्रति इमान्दार हुनुपर्छ कि पर्दैन? इमान्दार त हुनुपर्छ, हो हामीले यही चिज गरे हो। अब अहिले पनि राजनीतिक नेतृत्वको इच्छा शक्ति साँच्चै हुने हो भने, इमान्दारिताका साथ इच्छा शक्ति प्रकट गर्ने हो भने निर्वाचन हुन नसक्ने कुरा होइन, हुनसक्छ, तर कुरो फेरि केमा आउँछ भने त्यो इच्छा शक्ति इमान्दारीताका साथ प्रकट हुन्छ कि हुँदैन।
ताने तहको चुनाव जेठ अगाडि अब वर्ष अगाडि चाहिँ गुना गराउने भयो, त्यसकारण अब संसदकै चुनावमा जानुपर्छ भन्ने मत मधेसी मोर्चातिर रहेको र एमाले पनि यदि चुनाव नहुने हो भने
यसमा यस्तो नि हामी अहिले यो त्यो भन्दैनौँ, जे किटानी व्यवस्था हो संविधानको त्यस अनुरूप निर्वाचनमा जानु पर्यो। निर्वाचन भन्नाले तीन तहकै निर्वाचन हो समय साँगुरिँदैछ हामीलाई थाहा छ, तर राजनीति नेतृत्वको इच्छा शक्ति हुने हो भने वास्तवमा यो साँगुरिँदै गएको भए पनि निर्वाचन गर्न सकिन्छ। सवाल राजनीति नेतृत्वको इच्छा शक्ति छ कि छैन, त्यसमा इमान्दारीता छ कि छैन भन्ने नै हो।
यो अहिलेको संवादले एक सत्ता समीकरणसम्म पुग्ने र मधेस केन्द्रित दल र एमाले चाहिँ सँगै सत्तामा बसेर अगाडि बढ्ने सम्भावना कतिको देख्नु भएको छ?
होइन, अब सकारात्मक विषयहरूमा हामी जुनसुकै राजनीति पक्षहरू सँगै जान सक्छौँ। सम्बन्धहरू निरन्तर पुनर्गठित हुन्छन्, एकपटक बनेका सम्बन्धहरू सधैँभरि उस्तै रहिरहन्छन् भन्ने होइन, बिग्रिएका सम्बन्धहरू बन्छन्, बनेका सम्बन्धहरू बिग्रिन्छन्, हरेक चिज गतिमा बाँचेको हुन्छ। सम्बन्धहरू पनि राजनीतिक दलहरूका सम्बन्धहरू पनि गतिमा प्रकट हुन्छन्, गतिमा देखा पर्छन्। त्यसकारणले हामी मुद्दा आधारित भएर सम्बन्धहरूलाई पुनर्गठित गर्न चाहन्छौँ। मुद्दा आधारित भएर त्यो चोचोमोचो मिलाएर त केही अर्थ छैन, मुद्दा आधारित भएर। आजका मुद्दा के हुन्? संविधानको पक्ष पोषण। आजका मुद्दा के हुन्? संविधानको कार्यान्वयन। आजका मुद्दा के हुन् भनेको राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने कुरा। आजको मुद्दा के हुन् भन्दा हामी कुनै एउटा छिमेकीसित अडेस नलागिकन स्वतन्त्रतापूर्वक उभिने कुरा। आजका मुद्दा के हुन्? राष्ट्रिय यो चाहिँ स्वाभिमानको रक्षा गर्नको लागि आत्मनिर्भरताको बाटो हो। यी विषयमा यी हाम्रा मुद्दा हुन्, यो एमालेका मात्रै होइन सिङ्गो मुलुकका मुद्दा हुन्, सबै राजनीतिक दलहरूका मुद्दा हुन्, देशलाई माया गर्नेहरूका साझा मुद्दा हुन्। यो मुद्दामा मिल्ने बित्तिकै हामी सबै हातेमालो गरेर जान सक्छौँ।
चुनावको विषयमा, संविधान संशोधनको विषयमा चाहिँ एमाले अलिकति लचक भइदिने हो भने चाहिँ मधेस केन्द्रित दलहरूलाई फेस सेभिङ हुन्छ।
यो सबै तपाईँहरू यति गरिदिने कुनै बाल हट हो यो? तपाईँ संविधान संशोधन फर वाट, के चिजको लागि? अहिले संशोधन दर्ता गरेको जुन कुरा छन् टोटली ननसेन्स कुराहरू छन्। ननसेन्स कुरा भाषाको बारेमा संशोधन, अहिले संशोधन के त होइन, मान्देऊ न मान्देऊ, केमा मान्देऊ? भाषाको कुरा, तपाईँ अहिलेको संविधानको किटानी व्यवस्था के हो? नेपाली भाषा राष्ट्रिय भाषा हो, सातवटा प्रदेशमध्ये प्रत्येक प्रदेशमा बोलिने, जनताले बोल्ने दुई वा दुईभन्दा बढी भाषाहरू सरकारी कामकाजमा प्रयोग हुन पाउँछन्। तपाईँले संशोधन के गर्नु पऱ्यो, के चिज ल्याउनु पऱ्यो? तपाईँ नेपाली जनताले बोल्ने कुनै पनि भाषा, भोजपुरी, अवधी, थारू या अरू हाम्रा तराई मधेसमा का बोलिने भाषाहरू, त यी भाषाहरू प्रतिको मोह हो वा तपाईँको चोर विचार अर्कै छ? हामी एमालेहरूको अडान के हो भने भाषामा तपाईँलाई यो संशोधन गर्नु पऱ्यो, किन के गर्नु पऱ्यो? एक दोस्रो कुरो, नागरिकताको संशोधनको कुरा के हो? यो दक्षिण एसियामा सबभन्दा उदार नागरिकता सम्बन्धी व्यवस्था नेपालमै छ। भारतमा के छ? हामीभन्दा उदार छैन। बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, जहाँसुकै, भुटानमा त अझै छैन। भनेपछि नागरिकतामा तपाईँ के संशोधन गर्न चाहनुहुन्छ? हाम्रा आदिवासी तराई मधेसका बासिन्दाहरूलाई विस्थापित गर्ने कुरा त होइन, हामी यो कुनै हालतमा स्वीकार गर्दैनौँ। तेस्रो कुरा, प्रतिनिधित्वको कुरा पनि संविधानमा जनसङ्ख्या र भूगोलको आधारमा प्रतिनिधित्वको कुरा छ। तपाईँलाई के संशोधन गर्नु पर्यो? निर्वाचन क्षेत्रमा त्यसैको आधारमा छ। अनि तपाईँलाई संशोधन के गर्नु पर्यो? प्रदेशको सीमा हेरफेर गर्ने कुरा प्रदेश सभाको सहमति र स्वीकृति बिना त्यो हुन सक्दैन। तपाईँ अहिले रूपान्तरित संविधान सभा, जो रूपान्तरित व्यवस्थापिका संसदमा रूपान्तरित भयो, त्यसले प्रदेश सभाका कतिपय कामहरू गर्ने भन्ने कुरा छ। तर त्यो संविधानको धारा 296 अनुसूची 6 जुन छ, अनुसूची 6 प्रदेशको सीमा हेरफेर गर्ने कुरा छ छैन नि? भनेपछि त यो संविधान विरोधी चिजहरू संशोधनको नाममा ल्याउन पाइन्छ कि पाइँदैन? हामी यो चिजको पक्षमा छैनौँ। त्यसकारणले एमाले संशोधनको पक्षमा छ कि छैन? छ, तर अभ्यास, अनुभव र औचित्यले संशोधन भन्छ कि भन्दैन? नत्र भने कसको लागि, कसको एजेन्डाको भरिया बनेका हुन् संशोधनको वकालत गर्नेहरू? कसको स्वार्थद्वारा निर्देशित भएका एजेन्डा बोकेका हुन्? यो चिज बुझ्नु जरुरी छ। त्यसकारणले एमाले संशोधनको पक्षमा त्यो औचित्यपूर्ण हुनु पर्यो, एमाले संशोधनको पक्षमा त्यो अनुभवको आधारमा, औचित्यको आधारमा, त्यो चाहिँ आवश्यकताको आधारमा त्यो चाहिँ संशोधन हुनु पर्यो। होइन,
यो कुरा तपाईँले मधेसी दलहरूसँगको पछिल्लो संवादमा पनि राख्नु भएको,
हामी हर ठाउँमा, यहाँ तपाईँसित अहिले कोठामा आएर अन्तर्वार्ता, होइन, उहाँहरूले बुझ्न चाहिरहनु भएको छैन। हामी अनुरोध गर्छौँ, उहाँहरूले बुझ्नुपर्छ। यो देशलाई माया गर्ने हो भने उहाँहरूले बुझ्नुपर्छ। मधेसका जहाँसम्म समस्या हुन्, ती तराई मधेसका समस्या के हुन्? हाम्रो एमालेको विश्लेषण के हो भने तराई मधेसका समस्या वर्गीय विभेद र सामाजिक विभेद हो। यो वर्गीय विभेद र सामाजिक विभेदलाई अन्त गर्ने कुरामा हामी लाग्नु जरुरी छ।
अब यो एमालेको चाहिँ तराई मधेस केन्द्रित अभियानको बारेमा अलिकति कुरा गरौँ, तयारी कसरी अगाडि बढिरहेको छ?
यो मेची महाकाली राष्ट्रिय अभियानमा कमसे कम हामी 25-30 लाख मान्छेहरू परिचालित हुन्छन्, यसमा परिचालित हुन्छन्। यो मेचीको काँकडबिटाबाट सुरु हुन्छ, महाकालीको महेन्द्रनगरमा गएर टुङ्गिन्छ। यो फागुन 21 गते सुरु हुन्छ र चैत 4 गते समापन हुन्छ र हामी त्यही 4 गतेकै अङ्गको रूपमा 5 गते हामी सुर्खेतमा सभा गर्छौँ, तर 4 गते हामी महेन्द्रनगरमा टुङ्ग्याउँछौँ। यसमा हाम्रा सम्पूर्ण हामी त्यो चाहिँ हजारौँ हजार मान्छेको पदयात्रा हुन्छ, हामी काँकडभिट्टाबाट सुरु गर्छौँ र त्यो विभिन्न ठाउँमा 30-35 ठाउँमा हाम्रा सभाहरू हुन्छन्। ती सभाहरू गर्दै हामी स्थानीय जनताको व्यापक सहभागितामा प्रवेशको व्यवस्थित प्रवेशको एउटा कामलाई अगाडि बढाउँदै यो काम गर्छौँ हामी।
भनेपछि मधेसी दलसँगै मधेसी जनतासँगको तपाईँहरूको निकटता पनि
यसमा यो अभियानले मात्रै मधेसी जनतासित निकट होइन, नेकपा एमाले यही मधेसी जनता तराईका जनताकै बिचमा जन्मी हुर्की हाम्रा तमाम कार्यक्रम पनि यसबिचमा देशैमा जारी छन्। यो त एउटा राष्ट्रिय अभियान हो, त्यो राष्ट्रिय अभियानमा हामी के कुरा गर्छौँ भने संविधानको पक्षमा किन उभिनु जरुरी छ, राष्ट्रिय स्वाभिमानको पक्षमा किन उभिनु जरुरी छ, हामी आत्मनिर्भरताको पक्षमा किन उभिनु जरुरी छ, हामी कुनै एउटा छिमेकीसित अडेस लागेर होइन स्वतन्त्रतापूर्वक उभिनु किन जरुरी छ, नेकपा एमालेको सरकारले कस्ता नीति ल्यायो, कस्ता कार्यक्रम ल्यायो, कस्तो बजेट व्यवस्था गर्यो, हामी सम्पूर्ण यो देशका विभिन्न जाति भाषा धर्म संस्कृतिका जनताको पक्षमा एमाले किन छ, हो यो चिज हामी जनतालाई बताउन चाहन्छौँ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बलदिन्द्र नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी एमाले र मधेसी दलको सम्बन्धमा आएको सुधारबारे छलफल गरिरहेका छौं। कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बलदिन्द्र नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा एमाले र मधेसी दलबीच रहेको पानी बाराबारको सम्बन्धमा देखिन थालेको बदलाव र यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावबारे छलफल गरिरहेका छौं। अब हामीसँग हुनुहुन्छ संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत।
दुई ध्रुवमा रहेको एमाले र मधेसी दल तपाईँहरू बीच जुन संवाद सुरु भएको छ पछिल्लो समय, यो छलफल कसरी अगाडि बढेको छ, कतिको सकारात्मक छ?
यो खास गरेर भन्ने हो भने औपचारिक रूपमा मोर्चाबाट निर्णय गरेर यो छलफल सुरु गरिएको छैन, तथापि यो सद्भावना र तमलोपाबाट यो प्रयास गरिएको, हामी त यो चाहन्छौँ कि एमालेलाई सद्बुद्धि आओस् र मुलुक जुन चाहिँ एउटा भर्टिकल डिभिजनमा गइरहेको छ, एमालेको कारणले जसरी मुलुक अहिले विभाजित मानसिकतामा छ, एउटा एउटा समुदायका व्यक्तिहरू आफूलाई उपेक्षित महसुस गरिराखेका छन् र भोलिका दिनमा जुन किसिमको एउटा असन्तुष्टि निर्माण हुँदै गइराखेको छ त्यसले मुलुकका लागि अल्टिमेटली चाहिँ फाइदा गर्ने छैनन्। मुलुकलाई एउटा डिभिजनमा लग्छ, एउटा जातीय र एउटा द्वन्द्वको सिर्जना गर्न सक्ने अवस्था छ। त्यसैले प्रयास जहाँपट पनि होस् एमाले जस्तो पार्टी यो एउटा जुन संविधान संशोधनको प्रस्ताव छ, किनभनेदेखि यसमा नयाँ कुरा केही छैन। विगतमा म वार्ता समितिमा हुँदाखेरिको अवस्थामा पनि म तपाईँले जानकारी गराउँ कि त्यो बेला पनि ओलीजीसँग पनि 3-4 चोटि छलफल भएको छ र अन्य उहाँले बनाएका जुन उहाँकै समयको जुन कमिटी थियो उनीहरूसँग पनि छलफलमा हुँदाखेरिको अवस्थामा यो त नयाँ हुँदै होइन, यो चाहिँ संशोधन गरेर जानुपर्छ भन्ने कुरा उहाँहरूले पटक पटक दोहोऱ्याइँदै आएको कुरा हो। त्यसैले यसमा कुनै नयाँ भएको भए अब उहाँले नै अब बाबुरामजीको कमिटीमा संवाद तथा सहमति समितिमा यही 5 नम्बरका प्रदेशको अहिले जुन विवाद खडा छ त्यो अहिले जुन आएको कुरा त्यो नयाँ हो र त्यही हो नि, किनभने उहाँहरूले केपी ओलीजी र सुशील कोइरालाजी र इभेन सूर्यबहादुर थापा त्यो चाहिँ त्यो समितिमा त दिएकै हो उहाँहरूले लिखित नै दिएको जो हामी चाहिँ यस किसिमको प्रदेशको संरचना गर्न चाहन्छौँ त्यो बेला दिँदाखेरि राष्ट्रवादी एकदमै राम्रो अहिले चाहिँ अहिले त्यही प्रस्ताव चाहिँ अहिले जुन प्रस्तुत हुँदैछ त्यो अहिले विखण्डनकारी कसरी हुन
गयो एमाले त के भनेको छ भने जस्तै यो संविधानका विषयमा जुन संशोधन प्रस्ताव छ त्यसमा चाहिँ अब यो सीमाङ्कनको हेरफेर त यो हुनै सक्दैन किनकि अहिलेको संविधानले पनि त्यो कुरो दिन्न नागरिकताको विषयमा हामी दक्षिण एसियामै सबैभन्दा अगाडि छौँ फ्लेक्सिबल छौँ भाषाको विषयमा पनि उपयुक्त छ त्यसकारण यो संविधान संशोधनको विषय चाहिँ त्यति उपयुक्त होइन यो संविधान संशोधनको विषयलाई स्किप गरेर पनि हामी अगाडि बढ्न सक्छौँ मोर्चासँग छलफल अगाडि बढ्न सक्छौँ भन्ने छ
एमाले पार्टीले त अब उसले के भन्दै आएको छ अब उपयुक्त नठानेरै हो कि यसले चाहिँ कङ्ग्रेस र माओवादी केन्द्र जस्ता ठुला दलहरूले त्यसमा चाहिँ अब संशोधन गरेर मात्र चाहिँ मधेसको मुद्दालाई मधेसको असन्तुष्टिलाई सम्बोधन गरेर जान सकिन्छ भन्ने कुरा अहिले चाहिँ उसले स्वीकार गरेर नै ल्याएको हो यो कसले के मानिराखेको छ हिजोका दिनसम्म त एमाले आफै भन्दै आएको कुरा अहिले चाहिँ जुन किसिमको यु टर्न भएर आफूलाई यो चाहिँ अहिले आवश्यकता छैन संशोधन गर्न सकिँदैन के संशोधन गर्न सकिन्छ र मुलुकको समस्यालाई समाधान गर्नको लागि र मुलुक त सही द्वन्द्वमा हुने भयो नि यो कुरा के रहेछ भने जुन कुरा असन्तुष्टि छ असन्तुष्टिलाई समाधान गरेर जानु हो अब तपाईँ भन्नुहुन्छ कि अब संविधानमा संक्रमणकालीन व्यवस्था अनुसार जे पनि गर्न सकिन्छ तपाईँको ल्याएको यी हो नि त तिन चार दाजुभाइ र त्यो तिन पार्टीका तिन चार दाजुभाइ मिलेर बनाएको संविधान हो नि यो त तिन चार दाजुभाइले मिलेर संविधान काक्या साँच्ची कि एमालेभित्रका मधेसी जनजातिहरूले मानेका थिए र डर धाकले चाहिँ पार्टीबाट कारवाही हुन्छ पार्टीले निकालिदिन्छ पार्टीले भोलि चाहिँ टिकट दिएन भने मेरो अवस्था के हुन्छ कन्ट्रोल गरिन्छ त्यसरी गरे होइन र तपाईँको कङ्ग्रेसभित्र पनि त्यही अवस्था छ हाम्रो के बुझाइ छ भने मुलुक कसरी चाहिँ शान्त हुन सक्छ मुलुक कसरी चाहिँ स्थिर हुन सक्छ मुलुकको कसरी विकास हुन सक्छ
यहाँ तपाईँले अलिकति रोक्न चाहे जस्तै यो सहकार्यको स्थिरताको कुरा गर्नुभयो दलहरू बिच मिलेर जानुपर्छ भन्ने हो त्यसका लागि जुन संवादहीनता थियो छिछि र दूरदूरको अवस्था थियो मधेस केन्द्रित दल र एउटा संसदको ठूलो पार्टी बीच अब त्यसले चाहिँ सहकार्यको सम्भावना यो पछिल्लो संवाद छलफलले चाहिँ सहकार्यको सम्भावनाको केही आशा लाग्दा किरणहरू देखियाउन्
साँच्ची के भन्ने हो भने अब कहीँबाट पनि प्रयास हुन्छ त्यो प्रयास यदि सकारात्मक रिजल्ट परिणामको लागि हुन्छ भने त्यो स्वागत योग्य नै हुन्छ हामी पनि के चाहन्छौँ भने मुलुकले चाहिँ एउटा निकास पाओस् अहिले जुन संवादहीनता र जसरी एमाले आफूलाई एमालेको अरू पीडा होइन एमालेको पीडा मैले बुझे अनुसार मेरो आफ्नो अब्जर्भेसन के रहेछ भने जुन चाहिँ सत्ताबाट बाहिर हो नि अब यसमा त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतका सङ्घीय गठबन्धनका केही दलका सहयोगबाट बाहिरिएपछि त्यो पीडालाई लिएर यसले चाहिँ जुन किसिमले अहिले चाहिँ अब आफ्ना भूमिकालाई परिवर्तन गर्दै एउटा समुदाय विशेषको जसरी चाहिँ मुद्दा लिएर अगाडि बढिराखेको छ यो राजनीति गर्ने हिसाबले जसरी अगाडि बढेको छ अब मुलुकमा साँच्ची के भन्ने हो भने अब कहीँबाट पनि प्रयास हुन्छ कङ्ग्रेस एमाले माओवादी मुलुकलाई निकास दिनलाई त सबै पार्टी एक ठाउँमा हुनै पर्छ तीन चार शक्ति छन् मुलुकमा नि एउटा त मधेसी शक्ति हो अर्को वामपन्थी र अर्को चाहिँ अब डेमोक्रेट भनौँ या कङ्ग्रेस भनौँ यी शक्तिहरू बिचमा तालमेल नभइकन निश्चित रूपमा मुलुक स्थिर हुन सक्दैन यो सबैले बुझेको हो तर त्यसै सन्दर्भमा तपाईँले कुरा गरिराख्नु भएछ साँच्चीकै कहीँबाट पहल हुन्छ एमाले पनि मुलुकको एउटा जिम्मेवार पार्टी भएर यदि अगाडि बढ्छ भने अहिले चाहिँ उसले एमाले भन्दै आएको 90% हावा खुस्किया छ नि त र मुलुकलाई निकास दिनको लागि चाहिँ पहल गर्नुपर्छ मैले बुझे अनुसार त त्यही हो
तर यसका लागि त तपाईँहरू तर्फ जुन मधेस केन्द्रित दलहरू जुन आन्दोलनमै छु भन्नुहुन्छ तपाईँहरू तपाईँहरूको अलिकति बालहट अलिकति सम्झौता गरेर अगाडि बढौँ यो चाहिँ डेडलकलाई चाँडो अन्त्य गरौँ भन्ने मनसाय नभएका कारणले पनि समस्या बढी बल्झिरह्यो
साँच्ची के भन्ने हो भने तपाईँ अहिलेको अवस्थामा हेर्ने हो यो जुन संशोधन प्रस्ताव पेस गरिएको छ त्यो मुलुकको त्यो संविधानलाई संविधानको त्रुटिहरूलाई सच्याउनमा पर्याप्त छैन साँच्ची के तपाईँ भन्ने हो भने समग्र यो मुलुकको सबैको संविधान बनाउने हो भने समग्र रूपमा यसलाई चाहिँ पुनर्लेखन गर्नुपर्ने हो तर अहिले जुन प्रस्ताव आइएको छ र त्यो प्रस्तावमा महज यो चारवटा मुद्दालाई लिएर उठाएर चाहिँ जसरी संशोधन पेस गरिएको छ र अहिले सबभन्दा कम्प्रोमाइज गर्ने सबभन्दा आफ्नो भनौँ न एउटा अडानबाट एउटा मुलुकलाई निकास दिने हिसाबले जसरी कुनै पार्टी यदि फ्ल्याग्जिबल छ, मोर्चा नै हो त्यो चाहिँ अहिले सबभन्दा आफ्नो स्ट्यान्डमा फ्ल्याग्जिबल भएको साँच्ची के भन्ने हो भने तपाईँ हेर्नुहोस् अहिले तपाईँले हेर्ने हो भने जुन किसिमको प्रस्तावले सबै मुद्दाले सम्बोधन गरिराखेको छैन, अहिले पनि भाषाकै कुरा गर्ने हो भने भाषा भाषामा के छ र मुलुकमा बहुभाषिक नीति चाहिँ त्यहाँ ल्याउनु पर्थ्यो। यो मुलुकमा एकातिर भनिन्छ कि 123 भन्दा बढी भाषाहरू छन्, 125 भन्दा बढी जात जाति छन्, 123 भाषाको एउटै भाषालाई जसरी के अरे सरकारी कामकाजको भाषा जसरी चाहिँ एउटा भाषाको डोमिनेसनलाई स्वीकार गरिएको छ त्यो बहुभाषिक नीति चाहिँ लेख्नुपर्ने हो। नागरिकताको सवालमा अहिले पनि लैङ्गिक विभेदता कायम छ, बुवाको नामले नागरिकता के आमा यदि बुवा छैनन् भने आमाले नागरिकता नसक्ने के आज त्यो प्रोभिजनले हटाउन सकेको छ र धेरैजसो यस्ता चाहिँ त्रुटिहरू छन् जुन चाहिँ अहिले त्यसले सम्बोधन गर्दैन, जुन संरचनाको राज्य संरचनाको कुरा हो। यो मुलुकमा भएका मधेसी मुस्लिम थारूहरू को सांसदै पहाडका जनजातिहरू संहितामा मुलुक गइसकेपछि स्वशासन खोजेका छन्, उनीहरूको चाहिँ स्वायत्त खोजेका छन् र जसरी चाहिँ संविधानमा अधिकार कि त केन्द्रमा राख्ने कि त ल्याएर स्थानीय तहमा गर्ने जुन किसिमको अहिले जुन अहिले तपाईँ भनौँ स्थानीय निकाय पुनर्संरचना आयोगको जुन रिपोर्ट आयो पार्टीका विचारलाई पार्टीका जुन चाहिँ एउटा निर्णय अनुसार जसरी पुनर्संरचना गरिएको छ त्यो साँच्चीकै भन्ने हो भने यो मुलुकलाई निकास दिने एमाले त खोजेकै छैन जस्तो लाग्छ।
अधिकारका कुरा गर्नुभयो, स्थानीय जनताको लागि अधिकार पुगेन त्यो भन्नुभयो, तर यो पछिल्लो समय संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण कडीको रूपमा स्थानीय तहको चुनाव चाहिँ हाम्रा अगाडि एकदम जल्दो बल्दो विषयको रूपमा छ। तर तपाईँहरू एकातिर जनताको अधिकार स्थापित भएन, जनताले अधिकार पाएन पनि भन्नुहुन्छ, अर्कोतिर चुनावको पनि विरोध गरिरहनु भएको छ, यो अलिकति मिलेन।
हामी एउटा कुरा भनौँ, हामी चुनावको विरोध कहिल्यै गरेका छैनौँ, चुनाव हुनुपर्छ लोकतन्त्रमा, कोही जो कोही यदि चुनावबाट भाग छ भने त्यो लोकतान्त्रिक पार्टी हुँदै होइन, लोकतन्त्रमा चुनावमा जानै पर्छ। तर एउटा कुरा म यहाँलाई सोध्छु, जुन कुरा स्थानीय पुनर्संरचना आयोगको कुरा गर्नुभयो, तहको कुरा गर्नुभयो, साँच्ची के भन्ने हो भने संहितामा मुलुक गइसकेपछि स्थानीय निकाय तह जे हो यो त प्रदेशको क्षेत्राधिकारभित्र पर्ने कुरा हो नि, प्रदेशले नै त्यो चुनाव कहिले गराउने हो त्यसको संरचना लोकल जुन लेभल छ स्थानीय तह निकाय छ त्यसको संरचना कस्तो हुनुपर्छ, त्यसको चाहिँ सेवा केन्द्रहरू कहाँ हुनुपर्छ, त्यसभित्र पर्ने कुरा हो। तर चाहिँ यो चाहिँ जुन किसिमले एउटा लोकल बडीजीलाई केन्द्रका भित्र राख्ने प्रदेशलाई पङ्गु बनाउने जुन किसिमको एउटा षड्यन्त्र गरिएको छ, जुन किसिमको एउटा 719 जुन चाहिँ अब स्थानीय तहको नाममा जुन गाउँपालिका र नगरपालिका बनाइएको छ, तपाईँको 51% जनसङ्ख्या बोकेको जुन भूभाग छ त्योमा महज तपाईँको 32% चाहिँ राखिएको छ र यसको भोटका स्ट्रेन्थ तपाईँको के भन्छन् राष्ट्रिय सभामा र त्यसको इम्प्याक्ट त तपाईँको राष्ट्रपति उपराष्ट्रपतिमा पर्ने हो भन्दाखेरि कसरी चाहिँ यो जनतालाई लोकतन्त्रमा त जनता महत्त्वपूर्ण हुन्छ, जुन किसिमको अहिले जुन संरचना गरिएको छ के साँच्चीकै त्यो सबैको मनोभावनालाई त्यो सम्बोधन गर्न सक्छ।
तर त्यसो भन्दाखेरि विश्वका कुनै पनि देशमा चाहिँ त्यस्तो प्रतिनिधिको व्यवस्था चाहिँ विशुद्ध जनसङ्ख्यालाई मात्र आधार मार्न गरेको चाहिँ उदाहरण पाइँदैन, भूगोल र जनसङ्ख्या दुवैलाई मिलाउँदा तपाईँले भने जस्तो तथ्य थोरै तलमाथि परेको हुन्छ, तर विशुद्ध जनसङ्ख्यालाई मात्र आधार मार्न सकिन्न भन्ने छ नि।
संघीय निकाय प्रशासन आयोगको जुन टिओआर दिँदाखेरि कसरी तपाईँलाई अब संविधानको भावनाको विपरीतमा गएर जुन चाहिँ टिओआर दियो भन्नुहोस् त, अहिले तपाईँ हेर्ने हो भने संविधानकै अनुसार हेर्ने हो भने विशेष संरचना अन्तर्गत तपाईँको स्थानीय तह के अरे विशेष संरचना अन्तर्गत स्वायत्त क्षेत्र संरक्षित क्षेत्र र विशेष क्षेत्र जुन किसिमको संवैधानिक व्यवस्था रहेछ त्यो व्यवस्था के त्यो टिओआरमा उनलाई दिएको थियो त्यस समग्रमा गरिएको र अहिले तपाईँको केही त भूगोलको हिसाबले ठगिएका भूगोलको हिसाबले उपेक्षित विकास कम भएका ठाउँ राज्यको दृष्टि त्यहाँ नपुगेको ठाउँलाई नै ध्यान दिएर विशेष संरचना चाहिँ संविधानभित्र राखेको, अहिले चाहिँ स्थानीय तह पुनर्संरचना आयोगलाई हुन त टिओआर पनि त्यो स्पष्ट दिएको थिएन, कति चाहिँ तपाईँको विशेष संरचना त्यस्तो बनाएको छ र भन्नुहोस् त तपाईँलाई जहाँ चाहिँ स्पेसल चाहिँ प्याकेज दिए दिएर स्पेसल त्यो ठाउँको विकास गर्नको लागि चाहिँ विभिन्न किसिमका सुविधाहरू दिएर राज्यको स्पेसल त्यहाँ चाहिँ ध्यान आकृष्ट गराएर विकास गराउन सकिन्छ। के तपाईँको अहिलेको जुन पुनर्संरचना स्थानीय पुनर्संरचना आयोगले दिएको रिपोर्ट के त्यो चाहिँ त्यस्ता चाहिँ संरचनाहरू राखेको छ?
तपाईँले तपाईँले भनेको यी कुरा दिनको लागि चुनाव हुनुपर्छ, त्यसका लागि तपाईँहरू चुनाव तयार भइदिनु पर्यो, त्यसको लागि त चुनाव तयार हुनु पर्यो नि त।
यो विभेदकारी र अहिले पनि त्रुटिपूर्ण संविधानलाई राखेर तपाईँ संविधान के अरे चुनाव गराउँदाखेरि के भोलिका दिनमा जसरी चाहिँ प्रदेश संरचनाको जुन मुद्दा चाहिँ एकदम कम्प्लिकेटेड बनाइएको छ के त्यसले त्यो मुद्दालाई सम्बोधन गर्न सक्छ त? अब त यो जुन किसिमको नेपालको जुन अहिले संविधान छ र यो संविधान अनुसार त अब कुनै पनि हालतले प्रदेशको गर्न सक्दैन नि त। किन भन्दाखेरि पहिले त आफ्नो प्रदेश र समग्र प्रदेशबाट चाहिँ सङ्घीय जुन संसद हुन्छ त्यसबाट चाहिँ 2/3 मेजोरिटीबाट अनुमोदन गराउनुपर्छ। के यो सम्भव छ नेपालमा र त त्यसैले अहिले चाहिँ जुन मुद्दाको लागि भोलिका दिनमा एउटा असन्तुष्टिको र जुन किसिमको एउटा विभेदको जुन बिउ रहन्छ र भोलिका दिनमा मान्छेहरू त्यहाँ उकुस मुकुस हुन्छ त्यसको बारेमा त्यसको लागि आन्दोलन गर्छ विद्रोह गर्छन् त्यो किन समस्या गरी छाड्ने?
जस्तै यो तपाईँले चुनावको एकातिर विरोध गरे पनि तराई मधेसमा र आफ्नो प्रभाव क्षेत्रमा चाहिँ अब चुनावी अभियान अप्रत्यक्ष रूपमा त थालिसक्नु भयो नि तपाईँहरू, किनकि तपाईँ पनि अहिले चाहिँ काठमाडौँ बाहिर हुनुहुन्छ, आफ्नो निर्वाचन क्षेत्र कार्यक्रमहरू लिएर पुगिसक्नु भएको छ, यसले त चुनाव हुने सङ्केत कता कता त मेरोसँग डर अब चुनाव ढिलो चाँडो हुन्छ हामी केन्द्रित हुनुपर्छ भन्ने मानसिकता त रहेछ नि।
होइन एउटा कुरा के भनौँ, हामी चुनावबाट भागेका पनि छैनौँ, तर के हो भने चुनावको वातावरण बन्नुपर्छ। जुन संविधान संशोधनको प्रस्ताव जुन पेश भएको छ सदनभित्र त्यसमा छलफल गरेर टुङ्गो लगाउनुपर्छ हाम्रो मान्यता हो। यो असन्तुष्टि यो चाहिँ यस किसिमको पक्कै पनि मुलुकमा शान्ति हुन सक्दैन र स्थिरता हुन सक्दैन र जहाँ स्थिरता र शान्ति हुन्छ निश्चित रूपमा त्यो ठाउँ विकास गर्न सक्दैन। हामी के चाहन्छौँ भने समग्र मुलुकले एउटा निकास पाओस् र सबै हामी चाहे मधेसी होस् मुस्लिम होस् थारू होस् दलित होस् उत्पीडित समुदाय होस् मधेसका र पहाडका जनजातिहरू हुन् दुर्गमका खसहरूदेखि लिएर यी सारा समुदाय सबै मिलेर यो मुलुक बनाउन हामी निर्वाचनबाट भागेका छैन, हामी भाग्दा पनि भाग्दैनौँ, तर त्यो निर्वाचन गराउन सक्ने एउटा वातावरण निर्माण गर्नुपर्छ, असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ, त्यो हाम्रो मात्र मान्यता।
फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, आजको कार्यक्रममा हामीले एमाले र मधेसी दलबीच शुरू भएको संवाद र यसले भावी राजनीतिमा पार्न सक्ने प्रभाव, स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्यौं। छलफलमा हुनुहुन्थ्यो एमाले महासचिव ईश्वर पोखरेल र फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत। उहाँहरूसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बलदिन्द नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।